ولو ان لكل نفس ظلمت, اور اگر بے شک ہر نفس کے لیے جس نے بھی اپنے آپ پہ ظلم کیا, جس انسان نے بھی اپنے آپ پہ ظلم کیا, اگر اس کے پاس ہو ما فی الارض, جو کچھ بھی زمین میں ہے, لفتدت بھی, البتہ فدیے میں دے دے ساتھ اس کے, یعنی اس کو فدیے میں دینے کو تیار ہو جائے گا. حشر کے میدان کا ایک اور منظر ہے جس میں وہ انسان کھڑا ہوا ہے جس نے اپنے آپ پہ ظلم کیا. ظلم سب سے بڑا کیا ہے؟ شرک. اور اس کے بعد جو دوسرے گناہ ہیں وہ بھی ظلم ہے. دیکھیں نا, جب آدم علیہ السلام کہتے ہیں ربنا ظلمنا انفسنا, تو وہ کیا ہے؟ گناہ کو کہہ رہے ہیں نا, ایک غلطی ہو گئی, اللہ کی نافرمانی ظلم ہے. تو مشرک نے تو سب سے ہی بڑا ظلم کر دیا, اس لیے کہ سب سے بڑا حق اللہ کا تھا. اس نے ظلم کیا, کیا کیا؟ اللہ کا حق اس کو نہیں دیا, اس کے ساتھ کسی کو شریک ٹھہرا لیا. تو وہ بھی مراد ہیں جو شرک کر کے گئے ہیں, وہ بھی مراد ہیں جنہوں نے گناہوں میں زندگیاں گزاری. اب کیا ہوگا ان کے ساتھ یہ جب وہاں پہ کھڑے ہوں گے؟ ایک تو آپ کو یہاں پہ ایمان کی پرائس پتا چلے گی کہ ایمان از پرائس لیس. دیکھیں, اگر ہم اس کو مشرک کے کانٹیکسٹ میں لیں, تو جو مشرک یعنی جس نے اپنے آپ پہ ظلم کیا, یعنی جس نے شرک کیا, اس کے پاس اگر جو کچھ زمین میں ہے وہ بھی ہوگا, تو اس دن دینے کو تیار ہو جائے گا. زمین میں کیا کچھ ہے سوچیں, دنیا کے جو ریچسٹ پیپل ہیں ان کے بارے میں بھی, کسی ایک کے بارے میں نہیں یہ کہا جا سکتا کہ سارا کچھ اس کے پاس ہی ہے, باقی کسی کے پاس کچھ بھی نہیں. ہونا تو یہ چاہیے نا, زمین کا سب کچھ جو کچھ ہے وہ کسی ایک کے پاس ہو, لیکن ان میں بھی کتنے ساروں کے نام آتے ہیں. جس کا مطلب کسی ایک کے پاس ساری دنیا کی دولت نہیں ہے, پھر بھی ان کے پاس سب کچھ نہیں ہے, مطلب ایک اماؤنٹ ہے. یہ نہیں ہم کہہ سکتے کہ دنیا کا سارا سونا چاندی یہ فلاں چیز ان کے پاس ہے, ایک لمیٹڈ اماؤنٹ ہے ان کے پاس. تو ابھی فی الحال تک تو, اور نہ کبھی ہوگا نہ کبھی ایسا ہے کہ پوری دنیا کسی ایک بندے کے پاس ہو, چاہے وہ ریچیسٹ پرسن ہی کیوں نہ. لیکن بالفرض اگر ہم تھوڑی دیر کے لیے امیجن کریں کہ کسی کے پاس پوری دنیا کا سارا پیسہ, سارا سونا, ہیرے جواہرات, زمین ساری ساری جائیداد اور سمندر اور سب کچھ ایک آدمی کی ملکیت ہو, تو بھی اس دن حشر کے میدان میں جب وہ کھڑا ہوگا نا, تو یہ اتنی دولت اپنی جو دنیا میں, یہاں پہ کسی کو کہیں کہ بھئی اتنی دولت دے دو کسی غریب کی مدد کے لیے, اس کے لیے, اس کے لیے, تو کبھی بھی نہیں کوئی دے گا. لیکن وہاں پہ وہ آفر کرے گا, میرے سے یہ لے لو, لیکن آج میری جان چھوڑ دو, میں اپنے آپ کو چھڑا لوں یہ ساری دولت دے کر. اب کہیں سے کانٹیکٹ کام نہیں آ رہے, کچھ کام نہیں آ رہا, کوئی میری شفاعت نہیں کر رہا, تو اب میرے پاس اتنی دولت ہے تو میں یہ ساری دے دوں تاکہ میری جان چھوٹ جائے. لیکن اس سے کیا یہ قبول کی جائے گی؟ نہیں, اتنی دولت بھی قبول نہیں کی جائے گی. اس کا مطلب ہے کہ ایمان کی قیمت کتنی بڑی ہے کہ پوری دنیا کی دولت بھی دے دی جائے نا, تو بھی ایمان کی قیمت آپ ادا نہیں کر سکتے. اتنی بڑی چیز ہے ایمان, اتنا زیادہ بھی قبول نہیں کیا جائے گا. اور آج اگر صرف کلمہ پڑھ لیں تو کوئی قیمت نہیں دینی, کوئی پیسہ نہیں دینے کی ضرورت, صرف کلمہ پڑھ لیں تو ایمان مل سکتا ہے. اسی طرح اگر شرک کے بعد دوسرا ظلم ہے گناہ, اگر گناہوں کا سوچا جائے کہ ہر نفس جس نے بھی اپنے آپ پہ ظلم کیا, جو لوگ بھی گناہ کما کے لے آئے دنیا میں, اس دن جب وہ عذاب کو دیکھیں گے نا, تو وہ کہیں گے کہ ہائے ہماری جان چھوٹ جائے کسی طرح. اس وقت وہ کہیں گے کہ ہمارے پاس اگر پوری زمین بھر بھی ہو تو وہ بھی ہم دے دیں, لیکن ہمیں چھڑا لو بس. یعنی اپنی جان چھڑانے کے لیے اتنا کچھ بھی دینے کو تیار ہو جائیں گے. आज कह देना किसी को अपनी हाफ दौलत दे दो तो वो हाफ भी नहीं देने को तैयार। लेकिन उस दिन अजाब से बचने के लिए इस हद तक भी पहुंच जाएंगे कि मैं कंगाल हो जाऊं, मेरे पास एक पाई भी ना रहे, कुछ भी ना रहे, सब ले लो लेकिन मुझे बचा लो। अल्लाहु अकबर। उस वक्त इतना ज्यादा भी कबूल करके उसको अजाब से छुटकारा नहीं मिलेगा, लेकिन आज अगर तौबा कर ले और अपने आप को अल्लाह की इताअत में लगा लेती है तो वो बदला पाएंगे कि ऐसे अजाबों से हमेशा के लिए निजात मिल जाएगी। लेकिन इस बात का देखो हमें आज नहीं एहसास होता, कितनी हमें कोई वैल्यू नहीं है इस चीज की कि हम मतलब फरमाबरदारी की जिंदगी गुजारे या गुनाहों से हमने बचना है या ये, इसकी कोई ऐसी वैल्यू नहीं नजर आती। वैल्यू नजर आती है दुनिया की चीजों की, दौलत की, माल की, इसके लिए अल्लाह की नाफरमानी भी कर लेंगे। लेकिन वहां पे देखो सारा कुछ देकर भी छुटकारा नहीं मिल रहा, और बड़ा भरोसा होता है इंसान को अपनी चीजों पे, अपने माल पे, और थोड़ा सा ही हो किसी के पास। आज दुनिया में जो बड़े रिच लोग हैं जिनके नाम सबको पता है, उनके गरूर और तकबर देखें कितने, अभी तो उनके पास कुछ भी नहीं है, पूरी दुनिया तो है ही नहीं किसी के पास, फिर भी कितना गरूर है, मेरे पास तो ये, मैं तो ये, मेरा कौन कुछ बिगाड़ सकता है। इस दौलत के बलबूते पे यहाँ पे बहुत अकड़े हैं, वहां पे जाके देखो, वहां पे सब देकर भी इंसान छुड़ा नहीं सक रहा अपने आप को। आज हम सोचे मेरे पास क्या चीज है कि जो मैं उस दिन देकर अपनी जान छुड़ा सकती हूँ अजाब से। चीजें अपनी देखे, हमने जेवरात, अपनी बाकी चीजें हैं जिनके बलबूते पे हम सोचते हैं कि भाई मैं बड़ी कोई चीज हूँ, अपने घर वगैरह इनकी वैल्यू लगा लें कि चलो मैं कह सकती हूँ मेरा घर ले लें लेकिन मुझे छोड़ दें। इंसान दुनिया में यही चीजें देख के अपने जान छुड़ाता है ना, मतलब जमानतें किस चीजों पे होती हैं, ये भी इतने की जमानत करा लो चलो भी इसको छोड़ दो, ये इतने पैसे दे दिए तो जान छूट गई, तो वो मेरे पास क्या चीजें हैं। और फिर देखें कि अगर अपने आप को कंगाल तक करने पे तैयार हो गए, सब कुछ देने पे भी तैयार हो गए, तब भी नहीं जान छूट सकती, यहाँ पे जान छुड़ा सकते हैं अभी, वहां पे जाके नहीं छूटेगी, वहां पे सस्ते में छूट जाएंगे, कुछ देना नहीं पड़ेगा ज्यादा सिवाय अपनी मर्जियों को गिव अप करने के। وَأَسَرُ النَّدَامَةَ لَمَّا رَأَوُ الْعَذَابِ، اب ندامتیں چھپائیں گے، اب کہیں چھپنے کو جگہ نہیں مل رہی، کدھر اپنے یہ منہ لے کر کدھر جائیں، چھپائیں گے اپنی، کتنا ریگریٹ ہو رہا ہوگا کہ ہم نے کیا کر دیا، اس زندگی کو پوری کو آگ لگا دی، وہ جو ایک ساتھ کی زندگی تھی، اس کے اندر ایسے ایسے کام کیے کہ اس انفینٹ لائف کو آگ لگا دی، आग का सौदा कर लिया, इतना रिग्रेट होगा इस पे, इतनी शर्मिंदगी होगी और हसरतें इतनी ज्यादा होंगी। अब इन हसरतों को छुपाएंगे, अब क्या लोगों को दिखाएं, लोगों में तो बड़े बन बन के बैठते थे वहां पे दुनिया में, अकल नहीं खत्म होती थी, तो अब अपनी पशीमानी छुपा रहे होंगे, और फिर वो जो इनको एडमायर करते थे, जो इनको फॉलो करते थे, उनसे भी शर्म आ रही होगी, ये क्या कहेंगे। अल्लाहु अकबर। तो क्या हसरतें किस बात पे होंगी, अरे मैंने क्यों अल्लाह के हक में कमी की, अरे मैंने क्यों वो मजलिसें, वो दोस्तियां, फलाने के साथ मैंने दोस्ती क्यों रखी, मैंने क्यों वक्त जाया कर दिया, मैं क्यों ऐसी मजलिसों में बैठी जिन्होंने मुझे गाफिल कर दिया था। इन सारी चीजों पे इंसान को इतनी शर्म आ रही होगी कि मैं क्या करके आई। देखिए जब फॉर एग्जाम्पल दुनिया में सोच लें किसी का रिजल्ट निकला और उसमें फेल हो गया, अब कितनी शर्म आती है, वो ही कि सियाना होता है अपनी शर्म को छुपाने की कोशिश करता है, हाय क्या मैं आपको मुंह दिखाऊं कि मेरा ये रिजल्ट निकला, तो ये तो सारी जिंदगी का रिजल्ट लेके खड़े हैं और पूरी दुनिया है, हम यहाँ पे एक नंबर कम आ जाता तो हम कहते हैं लो जी एक नंबर कम आ गया, मुझे तो इतनी शर्म आई, वहां पे जब फेलियर्स होंगे और सब खड़े होंगे तो उस वक्त दिल की क्या कैफियत होगी, तो वो छुपा सकेंगे फिर क्या इस नदामत को? छुपाने की कोशिशें करेंगे लेकिन छुपेगी नहीं, सबके सामने जाहिर होगी, चेहरे ही स्याह हो रहे हैं। देखिए हमने पहले पढ़ा था ना, चेहरों पे स्याही आ जाएगी, ये गुनाहों का वबाल है, जाहिर हो जाएंगे चेहरों पे, लेकिन अपने तौर पे ऐसे हो रहे होंगे कि मैं किसी तरह अपना भरम रख लूं और छुपाने की कोशिश करेंगे। क्या हाल होगा उस दिन इंसान का, और ये भी एक अजाब है, देखिए ये भी एक अजाब है रुसवाई का, एक अजाब तो जहन्नुम की आग का अजाब है वो अलग है, एक रुसवाई का अजाब अलग है। वकुदिया बैनहुम बिलकिस्ति वहुम ला युज़लमून, और फैसला कर दिया जाएगा उनके दरमियान इंसाफ के साथ और वो जुल्म ही किए जाएंगे। इंसाफ क्या है? कि जो कोई कमा के लाया उसके मुताबिक उसको बदला दिया जाए, ये है ना इंसाफ, सबके साथ जस्टिस होगा। कोई यही जो बात है हल तुजाउना इल्ला बिमा कुंतुम तकसिबून, तुमने कुछ और चीज नहीं दी जाएगी, जो तुम कमाई करके लाए हो। कोई इंसान ये नहीं कह सकेगा जैसे दुनिया में यहाँ पे कोई हार जाता है या कोई फेल हो जाता है वो बजाय इसके कि अपनी गलती माने ना, फिर कहते नहीं जी इन्होंने ही, देखे इन्होंने गलत क्वेश्चन बना दिए, इन्होंने गलत कर, मेरी मार्किंग गलत हो गई, मेरे ये हो गया, या कोई हार जाता तो वो कहता है जी हमारे वोट नहीं सही वो गिने गए, ये धांधली हो गई। यहाँ पे कोई ये धांधलियों के शोर नहीं मचा सकेगा, तो सबके सामने होंगे उनके अमालनामे, सबको नजर आ रहा होगा मैं क्या करके आई। सबके साथ इंसाफ है, देखो फिर कितनी हसरत होगी ना, फिर इंसान को अपने आप पे ही जाहिर है हसरत होनी है, फिर किसी को इल्जाम तो दे नहीं सकता, क्या कहेगा किसको किसने किया, मैं तो मैंने खुद ही किया ना। तो सिर्फ काफरों और मुशरिकीन को नहीं हसरत होगी, ये याद रखें, हर इंसान को किसी ना किसी दर्जे में हसरत होगी। जिसने अच्छा किया होगा ना वो भी हसरत करेगा, अरे अल्लाह मैं थोड़ा और अच्छा कर लेती, थोड़ी और मेहनत कर लेती क्या जाता था, सरासी मेरी कोशिश थी, थोड़ी और कोशिश कर लेती तो और नफल पढ़ लेती, चलो यहाँ पे ऐड हो जाते, चार और चीजें याद कर लेती, चलो कुरान की कोई आयतें याद कर लेती तो जो हो सकता था मेरे एक दर्जा ही ऊपर हो जाता, तो वो फलां की हेल्प करने का ये चांस था देखो मुझे मिला था, हो सकता था मैं ये कर लेती तो हो सकता था थोड़ी और मेरी नेकियां बढ़ जाती। देखो आज हम कितना कितना बेकार अपनी जिंदगी को जाया कर रहे हैं, कितना अपना वक्त गंवा देते हैं और कोई हमें अफसोस नहीं होता, लेकिन वहां जाके अफसोस होंगे, ये वहां जाके कहेंगे हाय काश काश मेरे यही हसरतें हैं वहां की, यही नदामतें हैं वहां की, यही वहां के पछतावे हैं जो इंसान को इतना सताएंगे। ये फन ये भी है रिवायात में कि जन्नत में जाने वाले को भी किसी और चीज के ऊपर नहीं होगी, उसको सिर्फ हसरत होगी, तो ये होगी कि हाय जिंदगी में दुनिया में जो मेरी जिंदगी थी उसमें एक लम्हा भी ऐसा क्यों गुजरा जिसमें मैं अल्लाह का जिक्र कर सकती थी और मैंने नहीं किया। नहीं जन्नत में जाके भी उनको ये होगा हसरत इस चीज पे, और नहीं कोई ये कि भाई मैं इतने पैसे कमा सकती थी, ओहो वो वाला फैसला ना किया होता मेरी माँ ने तो मेरी अच्छी जगह शादी हो जाती, फिर मेरे और अच्छे दिन गुजरते, मेरा ये हो जाता, मैं और कमाई कर लेती। इनमें से किसी चीज पे भी नहीं हसरत होगी जिन पे आज हमें हो रही है, और जिस पे होनी चाहिए उस पे आज कोई ख्याल ही नहीं है। अल्लाह अकबर, उस दिन तो अल्लाह ताला कम से कम अजाब जिसको हो रहा होगा दोजख में उससे भी फरमाएगा कि अगर तेरे पास दुनिया और जो कुछ दुनिया में सब कुछ हो तो क्या आज अपने फिदिये में दे दोगे? कहेगा हाँ मैं देने को तैयार हूँ। अल्लाह ताला फरमाएगा मैंने तो तुझसे इस दुनिया में बहुत कम मांगा था, बहुत ज्यादा आसान चीज मांगी थी, और वो क्या था? तौहीद पे कायम रहो, अगर तू शिर्क पे अड़ा रहा। ये मुस्लिम की रिवायत है, तो अगर अल्लाह ने जो जो ईमान ले आते हैं उनसे क्या मुतालबा किया ज्यादा से ज्यादा? कोई ऐसे हमसे मुतालबे नहीं है कि जो हम कर ना सकते हो, हमारी जिंदगी मुसीबत हो गई, इससे कोई चीज भी नहीं है, फिर भी नहीं हम करते। तो जुल्म नहीं कोई होगा किसी के साथ इस चीज की हम बिल्कुल इससे बेफिक्र हो जाएं, कोई धांधली नहीं होनी, कोई जुल्म नहीं होना, कोई गलती नहीं होनी मार्किंग करने में, ओ मेरी एक नमाज तो काउंट ही नहीं हुई, ये तो रह ही गई, इसको भी तो काउंट करें, इस तरह कहने की भी कोई जरूरत नहीं होगी। जो कुछ लाए होंगे उसके मुताबिक मिल जाएगा। असल फिक्र करने की ये बात है कि हम लेके क्या जा रहे हैं। यहाँ पे तो लोगों को इस तरह से राजी कर लेते ना कि हमारे साथ तो गलत हो गया, ये हमारा तो फैसला ही गलत हो गया, इसने हमारे साथ ज्यादती करी, ये तो हमारे साथ डिस्क्रिमिनेट करता है, इसलिए हमारा जो है ना हमें फेल कर दिया और इस तरह कर दिया। वहां पे किसी को इल्जाम नहीं दे सकेंगे, इसीलिए इंसान चबाएगा अपने हाथ और कहेगा कि हाय मैंने क्यों ऐसा किया, काश मैं रसूल का इत्तेबा करता, उनको फॉलो करता, काश मैंने ये ना किया होता। अपने आप को मलामत करेगा, काश मेरे और शैतान के दरमियान इतना बोध होता, इतना फासला होता जितना मशरिक और मगरिब के दरमियान, काश मैंने फलां को दोस्त ना बनाया होता, काश मैं इस रास्ते पे ना चली होती, मैं क्यों चली ऐसे रास्ते पर, मैंने क्यों ये नाफरमानी की। कितना शदीद गम होगा ना इस चीज का, इतनी परेशानी होगी, ऊपर से जुबान से कुछ बोल नहीं सकेंगे उस वक्त, क्योंकि जाहिर है इतनी शिद्दत है उस दिन की, मगर दिल फट रहा होगा इससे। अला इन्ना लिल्लाहि मा फिस समावाति वल अर्ध, खबरदार हो जाओ, बेशक अल्लाह ही के लिए है जो आसमानों में और जमीन में। क़यामत के रोज अल्लाह ताला आसमानों को लपेट देंगे अपने दाने हाथ में, जब सारे सबको मौत आ जाएगी ना, तो अल्लाह ताला आसमान ये सारे लपेट लेगा अपने हाथ में। अल्लाह ताला पूछेगा अनल मलिक अनल जब्बारून अनल मुतकब्बिरून, मैं हूँ बादशाह, कहाँ है वो जब्बार बनते थे जो मुतकब्बिर थे, वो कहाँ है। फिर जमीन को बाएं हाथ में लपेट लेगा, यही पूछेगा फिर, किसी की नहीं आवाज आनी है जो यहाँ पे बड़े बड़े बने हैं, सब कुछ तो उस रब का है, समावात भी और जमीन भी ऐसे लपेट लिए जाएंगे। अला इन्ना वादल्लाही हक, सुन लो खबरदार हो जाओ, बेशक अल्लाह का वादा सच्चा है। जितनी बातें हो रही हैं कयामत के आने का, जन्नत का, जहन्नम का, मीजान का, हिसाब किताब का, हशर का, ये सब बातें सच होने वाली हैं, ये अल्लाह का वादा है। कुल ई व रब्बी इन्नहु लहक, ये हक है, मेरे रब की कसम ये बिल्कुल हक है, ये होगा। वलाकिन अक्सरहुम ला यालमून, यानी क्या करें इंसानों की अकल के ऊपर, इनमें से अक्सर इल्म ही नहीं रखते, अक्सर ये जानती ही नहीं। क्यों नहीं जानती, इसके पास इतनी फुर्सत है कि अब वो जिसको कभी देखा नहीं उसके ऊपर क्या यकीन करें, जब आएगी तो देखा जाएगा। और हमें ना ये बातें बताओ, बस यही बातें करते रहते हो, आखिरत आनी है, ये है, वो है, वो है। हम आज की तो नबेड़ लें, अक्सरियत का हाल ये है कि उस दिन के बारे में कुछ इल्म है ही नहीं, पता ही नहीं है कि होना क्या है, बेखबर पड़े हैं। तो ऐसे लोग जो बेखबर है ना, उनके लिए तो और भी मसला होगा, इसलिए कि जब किसी चीज का इल्म ही ना हो इंसान को, अचानक वो सामने आ जाए, फिर तो और ही मुश्किल हो जाती कि ये क्या हो गया, वो ये तो वही ये चीज हो गई जो कि हम सुना करते थे, ये तो वाकई हो गया। जिनको जिन्होंने कुछ इल्म लिया होगा, जिनको यकीन होगा, उनके लिए भी वो दिन बड़ा मुश्किल है, वो तो सबके लिए बड़ा मुश्किल है, मगर फिर भी वो थोड़े मेंटली प्रिपेयर्ड है। लेकिन जिनको कोई इल्म ही नहीं, कुछ नहीं पता, ना जानना चाहते हैं, मजाक उड़ाते हैं, बातें बनाते हैं, उनके लिए एक जोक है, जब वो इसको देखेंगे तो सोचे उनका हाल क्या होगा, जिस चीज के लिए आप तैयार ही ना हो, हा? वो चीज आपके सामने आ जाए एकदम, जैसे सरप्राइज टेस्ट है मसलन दुनिया का, तो छोटे छोटे टेस्ट का एग्जाम्पल देते हुए भी खैर कुछ बनती तो नहीं है, लेकिन चलो एक दिन टीचर कह रहे आज सरप्राइज टेस्ट है आपका, एकदम जान निकल जाती है, हम तो इसके लिए प्रिपेयर्ड ही नहीं थे। तो कहां वो दिन जिसके लिए कोई इंसान सोचे ही ना, और वो सामने आ जाएगा तो तब क्या होगा। बाकी चीजों के बारे में तो बड़े इल्म रखते रहे, क्या खाना चाहिए और किस चीज से खूबसूरती मिलती है, किस चीज से क्या होता है, वो सब चीजें पता है, कितनी कैलोरीज कितने है, फलां जॉब करेंगे तो फिर कितने पैसे मिलेंगे, फलां जगह इन्वेस्टमेंट होगी तो फिर क्या होगा। लेकिन अगर नहीं इल्म तो कयामत का इल्म नहीं, और ना ही ये इल्म लेना चाहती। इसलिए अगर जान लिया तो फिर हमें अपनी मनमानियां छोड़नी पड़ेंगी, फिर जिंदगी बदलनी पड़ेगी, फिर ये मजे कहाँ रहेंगे, फिर ये छोड़ो वो छोड़ो, ये नहीं हमसे होता। हुवा युहयी व युमीत व इलैहि तुरजाउन, वो जिंदा करता है और वो मौत देता है। ये क्यों कहा गया इलैहि तुरजाउन से पहले, उसी की तरफ तुम लौटाए जाओ, उससे पहले ये बताने की क्या जरूरत है कि वो ही जिंदा करता है वो ही मौत देता है। इसलिए कि जो जिंदगी दे सकता है, जो मौत दे सकता है तुम्हें, वो ही अपने सामने खड़ा भी कर सकता है, वो ही तुम्हें बुला के वहां पे तुम्हारी हाजिरी भी कर सकता है, उसी की तरफ जाना है। उसके बाद कुरान की अजमत के ऊपर ये आयत है, या अय्युहन नास, एक तो सबसे पहली बात ये कि तमाम इंसानियत को खिताब किया गया, तमाम इंसानियत, सिर्फ मुसलमान नहीं, सिर्फ मुसलमानों के लिए कुरान नहीं है, तमाम इंसानियत। तुम्हारे लिए कद जाअतकुम मौइज़तुम मिन रब्बिकुम, सारे इंसानों सुन लो, तुम्हारे पास एक नसीहत आ गई है तुम्हारे रब की तरफ से। मौइज़ा क्या है? दिल को नरम करने वाली चीज, तुम्हारे रब की तरफ से, वो रब जिसने कायनात को बनाया, सितारों को बनाया, आसमान को बनाया, सूरज चांद को बनाया, जमीन को बिछाया, तुम्हें पैदा किया, उसी ने तुम्हारे लिए एक मौइज़ा भी भेजा है। सारे इंसानों सुन लो ये बात, तुम्हारे लिए दिल को नरम करने वाली चीज अल्लाह ताला ने भेज दी है। अब देखें, जब दिल सख्त होते ना तो फिर कोई चीज उनके पर असर नहीं करती, कोई बात उनमें एंटर नहीं होती। जैसे जमीन सख्त हो, उसके ऊपर कोई पानी पड़े तो क्या होगा? कुछ भी नहीं उगेगा। इसी तरह दिल भी सख्त होता है तो वहां पे ईमान और अल्लाह की इताअत का सब्जा नहीं उगता। तो पहला काम क्या है? दिल को नरम करना। हमें भी इससे पता चलना चाहिए कि एकदम लोगों को अहकाम ना सुनाना शुरू कर दिया करे, ये बात है, ये बात है, अल्लाह का ये हुक्म है फलां। तो पहले दिलों की जमीन को तो नरम करें, पहले दिल अल्लाह की इताअत के लिए राजी तो हो, फिर उसके बाद आगे कोई बात हो सकती है। तो पहले नरम करने की बात, कि तुम्हारे लिए एक मौइज़ा आया, अल्लाह ताला ने मौइज़ा भेजा। अब इससे क्या होगा? दिल सॉफ्ट हो जाएगा, अल्लाह की रजा चाहने लगेगा कि अल्लाह मुझसे राजी हो जाए, आखिरत की फिक्र लग जाएगी। ठीक है, तो इस ये एक कुरान क्या है? मौइज़ा है, याद रखिए। इसलिए अपनी बातों से लोगों के दिलों को नरम नहीं करने की जरूरत होती, कुरान सुनाए उनको। यहाँ पे देखें, इसमें सवाब की भी बात है, अजाब की भी बात है, दुनिया और आखिरत की फलाह की भी बात है, सब बातें हैं ना। पत्थर भी इसको सुन के पानी हो जाए, ऐसी बातें हैं, इतनी ऐसी दिल को हिला देने वाली और पलट देने वाली बातें। और किसकी तरफ से? मैं रब्बी को, ये बहुत बड़ी बात है कि किसी इंसान की तरफ से नहीं है। वो तो इंसानों को तो इतनी अकल नहीं है, वो आज कुछ कहते हैं कल कुछ और कहने लगते हैं। ये तो रब की तरफ से आई है। और क्या है? वशिफा उन्नीमा फिसुदूर, और इसमें शिफा है सीनों की, जो सीनों में है उसकी शिफा है। सीने में क्या है? दिल, दिल के अंदर जो कुछ है उसके लिए शिफा है। और देखें दिल में क्या क्या होता है, इंसान को दिल के अंदर अगर आप देखें, दिलों की बीमारियों को कभी अगर आपने पढ़ा हो, एक तो फिजिकल होती है ना, एक वैसे भी हसद है, बोझ है, लालच है, दुनिया की मोहब्बत है, सबसे बड़ा तो यही एक रोग है ना कि दिल को बेसकून करने वाली चीजें हैं, सब सब दिलों की बीमारियां, इनका इलाज कुरान में है, कुरान इनकी शिफा है। आप कहते हैं ना मेरे दिल बेचैन रहता है, वहशतें रहती हैं, पता नहीं समझ नहीं आती क्यों नहीं दिल को सुकून आता, सुकून नहीं, तो कुरान, जिसके पास कुरान हो फिर उसका दिल कैसे बेसकून रह सकता है। बात यह है कि शिफा के लिए क्या करना पड़ता है, मसला आपके पास दवाई है। अगर आप कहती हैं जी मेरे सर में दर्द है, तो दवाई को क्या करना पड़ेगा, देखती रहेंगी, मुट्ठी में लेके बैठी रहेंगी, शेल्फ पे रख देंगी, क्या करेंगी, पिएंगी दवा, खाएंगी दवा, तभी शिफा मिलेगी। इसी तरह कुरान है, आप कहते हैं हमें बड़ी बेसकून है, कुरान तो है हमारे पास, तो भाई कुरान को अगर रख के देखते रहोगे, हाथ में पकड़े रहोगे, जब तक इसको घोल के पी नहीं लेते, घोल के पीने का मतलब ये नहीं कि आप वाकई दबो डबो के पीने लगे, जब तक इसको जज़्ब नहीं कर लेते अपने अंदर, इसको अपनी जिंदगी में नहीं ले आते, शिफा कैसे मिलेगी। तो अगर इससे शिफा पानी है ना, इस सारी दिलों की बेचैनियां, ये आजकल तो बहुत ये डिप्रेशन और तरह तरह की इस तरह की बीमारियां ना, जिसको साइकोलॉजिकल, ये जो दिल की बीमारियां, सारी दिल की बीमारियां, इनको अगर दूर करना है तो कुरान की तरफ आ जाओ, कुरान है शिफा इनके लिए। और फिर जो परेशानियां वो भी दिल में होती है ना, तो जब परेशानी भी होती है तो जो कुरान इसकी तसल्ली दिलाता है, तशफी देता है, वो किसी और चीज में नहीं। कुरान खुद कहता है अल्लाह सुन लो बिज़िक्रिल्लाही तत्मईन्नल कुलूब, अल्लाह का जिक्र ही दिलों को सुकून देता है, इत्मीनान देता है। तो कुरान खुद बताता है अगर दिल का सुकून चाहते हो अल्लाह की याद की तरफ आ जाओ, इस कुरान की तरफ आ जाओ। और आप देखें, खुद आप सोचें, आपके कई दफा मसले होते हैं, बहुत सारे स्टूडेंट ये बात करते हैं कि हमारा ये मसला कोई था तो कुरान में वही बात आ गई, बिल्कुल जैसे मुझे जवाब मिल गया। किसने ये इसको, आपके जो दिल में बेचैनी थी या दिल में शकुक व शुभात भी होते हैं, वसवास भी दिल में ही आते हैं ना, इन सब का इलाज क्या है। अगर हम सारी बातों को लिखें, क्या क्या चीजें दिलों के अंदर होती हैं जो इंसान को तंग करती हैं, बेचैन करती हैं, सब चीजों को लिखें, चाहे वो बेसकूनियां हैं, चाहे वो वसवसे हैं, चाहे वो शकुक व शुभात हैं, चाहे वो डराने वाली चीजें हैं, चाहे वो हसद है, चाहे वो बोझ है, चाहे वो दुनिया की मोहब्बत है, सब चीजों का इलाज इसमें है। अब देख लेना, अब कोई इंसान अगर डर रहा होगा, उसको कोई खौफ है, जब ये आयत आ जाए अला इन्ना लिल्लाही मा फिस समावाती वल अर्द, कैसी तसल्ली मिल गई ना। जब ये इंसान के दुनिया की कोई प्रॉब्लम्स है जिनकी वजह से उसको कोई बेसकूनी बेचैनी हो रही है, तो अब आ गया कि उस दिन वहां पे खड़े हो गए, यौम याशुरून कअल्लम यलबसू इल्ला सा'अतन मिनन नहार, इंसान को क्या तसल्ली नहीं हो जाती, ये क्या रह गई, क्या ये दुनिया और क्या मैं इनके मसलों के ऊपर इतनी परेशान हो रही, ये तो एक साथ की बात है, कितनी तसल्ली है इसके अंदर। फिर आपने कोई कोई चीज चाही कि ऐसे हो जाए, वो वैसे हुई ही नहीं, वो तो कुछ और ही उलट हो गया, अरे अब क्या करें, अब कुरान की तरफ आए, कुरान क्या कहता है, हो सकता है तुम्हें कोई चीज ना पसंद हो लेकिन उसमें ही तुम्हारे लिए बेहतरी हो, कितनी प्यारी तसल्ली मिल गई, तो ये शिफा है। अब इससे हम भागते हैं तो शिफा कैसे मिलेगी, इसको घरों में सजा के रखा हुआ है, दवा आपके पास है, आपके घर में मौजूद है, आप पीने को ही तैयार नहीं हो, तो फिर तो कोई नहीं आपको सेहत दिला सकता ना। तो ये कुरान, अगर इसकी तरफ आते हो, तुम्हारे सीनों की सारी जो तुम्हें बीमारियां लगी हुई है सब दूर हो जाएंगी। अब आप खुद अपने लिए, अपने आप के ऊपर रख के देखें, सब लोगों को मैं कहती हूँ कि कुरान से ताल्लुक जुड़ने से पहले और जुड़ने के बाद क्या आपको कोई फर्क लगता है, क्या आपको शिफा मिली कि नहीं, क्या जो आपके घर के मामलात हैं, रिश्तेदारों से ताल्लुक आते हैं, शोहर से ताल्लुक है, या और जो जिंदगी के अंदर और बेचैनियां थी, जो जिंदगी के अंदर वक्त के जाया करना था, जो بغض اور نفرتیں تھیں, جو کئی کینے تھے, کیا فرق پڑا یا نہیں؟ میں نہیں کہتی کہ ہم پوری طرح تو نہیں, ہم کوئی کامل ہوگا, اس لیے کہ ہم بھی تو شفا اتنی لیتے ہیں نا کہ بس تھوڑی تھوڑی کافی ہے. لیکن اگر واقعی ہم اس کو اپنے لیے دوا بنا لیں, جیسے ریگولرلی ہم دوا لیتے ہیں, تو یہ ان سب چیزوں کو ختم کر لے گی. آپ کو ڈوز اگر بتائی گئی آپ کی بیماری جی اتنی ہے, وہ اس پہ لکھا ہوتا ہے نا کہ آپ اگر آپ کو زیادہ ہی ہے تو آپ دو گولیاں لیں, لیکن آپ کہتی نہیں نہیں میں تو آدھی ہی لوں گی. تو آدھی لیں گی تو فرق تو پڑے گا, لیکن پھر اتنا نہیں آپ کو آرام آئے گا نا. تو اب ہماری جتنی بیماریاں جتنی اس کے مطابق ہیں, اندر کی بیماری اس کے مطابق جب ہم قرآن کی ڈوز لیں گے نا تو یہ شفا بن جائے گا. اور دیکھیں آپ جمعے کے دن یہ ڈوز لیتے ہیں تو پھر کیا حال ہوتا ہے, اور اس کے بعد جب ہفتہ گزرنے لگتا تو کیا حال ہو جاتا ہے. وہ ہماری بیماریاں اس مطابق ہے, ہمیں زیادہ ڈوز کی ضرورت ہے, ہم کم لے رہے ہیں, یہ فرق پڑتا ہے. ادروائز قرآن شفا ہے سینوں کے لیے. اور پھر صرف ان روحانی بیماریوں کا نہیں, جو ہماری فزیکل بیماریاں نا ان کے لیے بھی شفا ہے. بعض علماء کہتے ہیں کہ قرآن ہر بیماری کی شفا ہے, چاہے وہ دل کی ہو, چاہے روحانی ہو, چاہے جسمانی ہو. مگر چونکہ جو روحانی بیماریاں ان کی تباہی انسان کے لیے جسمانی بیماریوں سے بھی زیادہ ہے, اس لیے اس کا علاج ہر ایک انسان کے بس کی بات نہیں ہوتی, اس کے لیے ہمیں اس کی قرآن کی طرف آنا پڑتا ہے. جسمانی بیماریوں کے لیے بھی یہ شفا بنتی ہے. آپ کو پتا ہے قرآن جو ہے کئی جسمانی بیماریوں کا بہترین علاج ہے. جیسے آپ صلی اللہ علیہ وسلم کی خدمت میں ایک آدمی آیا, اس نے کہا کہ میرے سینے میں تکلیف ہے, تو آپ نے فرمایا قرآن پڑھا کرو, کیونکہ اللہ تعالیٰ نے فرمایا شفا لما فی الصدور, قرآن میں شفا ہے. اسی طرح ایک آدمی آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا, اس نے کہا کہ میرے حلق میں تکلیف ہے, آپ نے اس کو بھی یہی فرمایا قرآن پڑھا کرو. تو اس کے اندر جسمانی بیماریوں کا بھی ہے, یعنی بعض آپ دیکھتے ہیں بعض جگہ پہ لوگوں نے بتایا ہم نے فلاں سورت پڑھی. بے شک حدیث میں اس میں نہ بھی ہو اس کا, پھر بھی صرف یہ نہ سمجھ کے پڑھیں کہ یہ حدیث میں بیان کیا گیا ہے تو پھر اس چیز کا, جیسے آپ سورہ رحمان کو کہتے ہیں یہ فلاں فلاں بیماری کا علاج ہے, حالانکہ حدیث میں کوئی ایسا ذکر نہیں ہے. اگر چونکہ قرآن پورا کا پورا ہی شفا ہے, تو پھر ہم کہہ سکتے ہیں کہ اس میں شفا ہے جو بھی بیماریاں. حضرت ابو سعید خدری بیان کرتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے چند اصحاب جو تھے سفر میں تھے, ان میں عرب کے قبیلوں میں سے ایک قبیلے کے پاس سے ان کا گزر ہوا, تو صحابہ نے ان سے مہمانی مانگی, انہوں نے کہا ہم نہیں مہمانی کریں گے. تو اس قبیلے کے سردار کو بچھو نے ڈنک مارا ہوا تھا, تو انہوں نے اس کے لیے سارے جتن کیے لیکن کسی چیز سے کوئی فائدہ نہیں ہوا. پھر ان میں سے کسی نے کہا کہ یہ لوگ جو آئے ہوئے ٹھہرے ہوئے, ہو سکتا ہے کوئی چیز ان کے پاس ہو جو جس سے آرام آ جائے. تو انہوں نے کہا کہ ان کے پاس آ کے کہا کہ ہمارے سردار کو بچھو نے ڈنک مار دیا اور ہمیں بڑی کوشش کر رہے ہیں, کوئی فائدہ نہیں ہو رہا, تو آپ کوئی چیز بتائیں. تو صحابہ نے کہا ہاں ہمارے پاس دم ہے تو ہم وہ دم کرتے ہیں. تو انہوں نے سورہ فاتحہ پڑھ کے دم کیا تو ان کو بالکل ٹھیک ہو گیا, اس طرح چلنے لگا جیسے اس کو کوئی ڈنک مارا ہی نہیں. تو اسے پتا چلتا ہے کہ سورہ فاتحہ کو پتا ہے ویسے بھی شفا ہے. تلاوت چلائیں یہاں تک تو پھر ہم آگے کرتے ہیں.
ولو ان لكل نفس ظلمت ما في الارض لافتدت به واسروا الندامه لما راوا العذاب وقضي بينهم بالقسط وهم لا يظلمون الا ان لله ما في السماوات والارض الا ان وعد الله حق ولكن اكثرهم لا يعلمون هو يحيي ويميت واليه ترجعون يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين.
تو اسی طرح آپ دیکھیں کہ سورہ فاتحہ کا تو ہے ہی شفا. اسی طرح ایک صحابی تھے حضرت قاسمہ, جب وہ بیمار ہوئے تو کوئی ان کو ملنے کے لیے گئے اور ان سے کہا کہ آج آپ اچھے نظر آ رہے ہیں, بہتر نظر آ رہے ہیں. تو انہوں نے کہا آج میرے پاس قرآن پڑھا گیا اس لیے میں بہتر نظر آ رہا ہوں. اور آپ کو پتا ہے کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا اس بات میں کوئی حرج نہیں سمجھتی تھی کہ تعوذ کے کلمات پڑھ کے پانی پہ دم کیا جائے, پھر اس کے ساتھ مریض کا علاج کیا جائے. یعنی پانی پہ دم کر کے پھر اس کو پی لیا جائے, تو یہ بھی ایک یعنی قرآن ہی پڑھا گیا نا, تو اس سے بھی ایک شفا کا پتہ چلتا ہے. اسی طرح اور بھی دم کرنے کے لیے کئی صورتیں پڑھی جاتی ہیں, کئی آیات پڑھی جاتی ہیں, تو اس میں کوئی حرج نہیں ہے. جیسے سورہ فاتحہ کا تو سب کو ہی پتہ ہے, کوئی تھے جو ان کے بارے میں آتا ہے کہ قرآن کریم کی اس سورت کو سورہ فاتحہ کو پڑھتے تھے اور ایک گھونٹ زمزم کا پیتے تھے, تو انہوں نے کہا کہ میرے تمام درد اور تکلیفیں دور ہو گئی, مجھے مکمل فائدہ ہوا اس. تو اس طرح سے ہمیں اور بھی کئی اپنے سامنے بھی کئی چیزیں ایسے پتہ چلتی ہیں, کئی لوگوں کے واقعات, فلاں سورت پڑھی اس طرح ہوا, سورہ فلق اور ناس پڑھ کے دم کرنے کا تو بہت سارے لوگوں کو پتہ ہے, جادو کے چیزیں ہوں یا ایسی چیزیں ہوں تو وہ ان کا اثر ضائع ہو جاتا ہے. تو اس قرآن میں ان چیزوں کی بھی شفا ہے بے شک, لیکن یہ اس مقصد کے لیے نہیں آیا کہ یہ دم کر کر کے ہم پڑھتے جائیں اور اسی مقصد کو سامنے رکھیں اور یہی سمجھیں کہ بس یہ اس لیے. دیکھیں یہ ایسے ہی ہے, یا صرف ثواب کمانے کا ایک ذریعہ سمجھیں, یہ ایسے ہی ہے کہ جیسے مثلاً ہے آپ کسی کو ملنے جاتے ہیں اپنی کسی پیاری دوست کو, جب آپ اس کے گھر میں گئے تو اس نے آپ کی خاطر مدارت بھی کی, آپ کو کھانا بھی کھلایا, آپ کو چائے بھی پلائی, آپ کو اور بھی خدمت کی, تو اب یہ ساری چیزیں مقصد نہیں تھی آپ کا, آپ کا مقصد تھا اس سے ملاقات کرنا, لیکن اس ملاقات کے لیے ہی یہ باقی سب کچھ بھی آپ کو مل گیا. اس ملاقات کا تو وہ تھا نا کہ آپ کو یہ سب بھی حاصل ہوگا کہ کھانا پینا بھی مل گیا, مگر مقصد یہ نہیں تھا. اسی طرح جب آپ قرآن کی طرف آتے ہیں تو قرآن بھی اللہ تعالی سے ملاقات ہے. آپ قرآن جب پڑھتے ہیں آپ سمجھ لیں کہ آپ ایک ڈرائنگ روم میں ہیں جس میں آپ کی اللہ تعالیٰ سے ملاقات ہونی ہے. اب اس کے بعد کھانا پینا بھی ہے, سب ہی وہ ساری وہ برکتیں ہیں جو آپ کو قرآن سے مل رہی ہیں, ثواب بھی مل رہا ہے, دل کی بیماریوں کا علاج بھی ہو رہا ہے, دل نرم بھی ہو رہا ہے. لیکن اگر آپ نے ثواب بھی لے لیا, بیماریوں کا علاج بھی کرا لیا, لیکن رب سے ملاقات ہی نہیں ہوئی, تو پھر قرآن کا صحیح حق ادا نہیں ہوا, حق نہیں ادا ہوا. اصل معاملہ, اصل مقصد کیا تھا کہ اس کے ذریعے ہمیں ہدایت مل جاتی. ہدایت ملی نہیں, باقی ثواب بھی کماتے رہے, وہ بھی کرتے رہے, اس سے دم بھی کرتے رہے, پھونکے بھی مارتے رہے, تو وہ اصل مقصد نہیں, وہ تو ہو ہی جائے گا. وہ تو جب آپ اس سے ملاقات کرنے گئی تو اس نے چائے پانی تو پوچھ ہی لینا تھا, مگر اصل مقصد ہے ملاقات, وہ ضروری ہے. تو اصل مقصد ہے کہ ہمیں اللہ تعالیٰ کی طرف سے ہدایت مل جائے اس قرآن کے ذریعے. وہی نہ پوری ہوئی, وہی چیز نہ ملی, تو باقی سب چیزیں بھی وہ مقصد نہیں بن سکتی. تو اب دیکھیں, سب سے پہلے یہ قرآن موعظہ ہے, پھر شفا ہے. یعنی پہلے زمین نرم ہوئی, جب نرم ہوگی تو پھر ہی اس کے بعد شفا بنے گا نا, پھر اس کے بعد علاج بھی کرے گا. تو اب نرم ہو گئی نا, تو اب آپ نے اس کو اپنے دل میں جانے دیا. اب جب دل میں چلا گیا تو دل کی بیماریوں کو اس نے سب کو صاف کر دیا, جو دل کے اندر وسوسے تھے, شکوک و شبہات تھے, سب چیزوں کا علاج ہو گیا. وَهُدًى وَرَحْمَةً, اور ہدایت بھی ہے اور رحمت بھی ہے. اللہ, ہدایت اور رحمت کیسے, ہدایت کیا ہے, رہنمائی, گائیڈنس بھی ہے. اور جب انسان گائیڈنس پا لیتا ہے اس قرآن کے ذریعے, تب اس کو یہ سمجھ آ جاتی ہے اس میں کتنی بڑی رحمت ہے میرے رب کی. اس کو رحمتیں ملنے لگتی ہیں اس قرآن کے ذریعے. اللہ کی رحمت سے انسان قریب ہو جاتا ہے. ان رحمت اللہ قریب من المحسنین ہے نا. تو جب انسان اس قرآن کے اوپر چلنے لگتا ہے, اس کو ہدایت کی کتاب بنا لیتا ہے, اس کو فالو کرنے لگتا ہے. دیکھیں رہنمائی کیا ہوتی ہے, گائیڈنس کیا ہوتی ہے, جیسے آپ کے کوئی آگے آگے چل رہا ہے آپ اس کے پیچھے چلنے لگے, اس کو فالو کرنے لگے, یہی گائیڈنس ہے نا, گائیڈ کیا اس نے آپ کو. تو جب آپ اس کی گائیڈنس کے مطابق چلنے لگے تو پھر فائدہ اٹھانے لگے, پھر آپ کو اتنا فائدہ ملتا ہے, اس کی رحمتیں ملنے لگتی ہیں. تو یہ قرآن کتنی پیاری چیز ہے کہ یہ چار مقاصد اس کے بیان کیے گئے. پہلا مقصد موعظہ, پہلے معاوضہ کرے گا پھر شفا بنے گا, مگر شفا کو صرف جسمانی بیماریوں کے لیے نہیں کرنا, سمجھنا روحانی اس کا بھی سمجھنا ہے کہ روحانیت جو آپ کی روحانی بیماریاں ان کا بھی علاج کرے گا. یعنی جیسے اقبال نے کہا نا کہ تم نے قرآن کو صرف سورہ یاسین سے صرف اتنا ہی فائدہ اٹھایا کہ اس کے پڑھنے سے موت آسان ہو جائے, حالانکہ اس سورت کے معنی میں غور کرتے تو اس سے کہیں زیادہ فائدے اور برکتیں حاصل کر سکتے تھے. اس سورت میں کیا کچھ ہے, انسان کی زندگی بدلنے کے لیے کافی ہے آخرت کے جو نظارے کرائے گئے, لیکن تم نے صرف اتنا ہی اس کو سمجھا کہ بس اس سے موت آسان ہو جائے. سورہ رحمان سے صرف اتنا ہی لیا کہ میرا شوگر کا علاج ہو جائے, یہ تو بہت ہی کم فائدہ اٹھایا نا تم نے. وہ کہ یہ شفا ہے لیکن اصل اس کی جو چیز ہے اس کی طرف آؤ, اور یہ تبھی ہوگا جب آپ کو سمجھ بھی آتا ہوگا. دیکھیں نا, ہدایت بھی تبھی آپ پا سکتے ہیں نا, اس کو گائیڈ بھی تبھی آپ بنا سکتے ہیں جب آپ کو سمجھ آئے کہ یہ کیا کیا رہا ہے, اور شفا بھی صدور کی تبھی بنے گی جب آپ کو سمجھ آئے کہ یہ کیا کیا رہا ہے. رحمت تو اتنی بڑی ہے کہ پھر اس قرآن کے ذریعے انسان اللہ تعالی سے ایک کنیکشن اس کا بن جاتا ہے کہ ہر جگہ پھر ہر حال میں پھر آپ اللہ سے بات کرتے ہیں, اس سے شیئر کرتے ہیں. جب کوئی بھی نہیں ہوتا تو تب بھی اللہ ہے, پھر اللہ تعالیٰ کے ساتھ کلوزنس فیل ہوتی ہے, پھر محبت بڑھتی ہے, پھر آپ ہر مسئلے میں اس کی طرف دیکھتے ہیں, اور ہر ایک کو پھر اپنی بات میں اپنے مسئلے میں یہ جواب دے دیتا ہے, تسلی دے دیتا ہے. یہ کتنی بڑی رحمت ہے, مسئلے کا حل مل جانا یہ کتنی بڑی رحمت ہے, یہ بتا دیتا ہے تم صحیح چل رہے ہو کہ نہیں چل رہے, یہ کتنی بڑی رحمت ہے. لیکن یہ پھر للمؤمنین کے لیے, ایمان والوں کے لیے. مومنی ظاہر ہے جب اس کو پڑھے گا سنے گا تو اس کے مطابق چلے گا, اور وہی پھر اس کی ظاہر ہے صحیح جو اس کے سے فائدہ اٹھانا ہے وہی اٹھا سکتا. یہ ٹھیک ہے, معاوضہ اور شفا تو سب کے لیے بن سکتی ہے, لیکن ہدایت اور رحمت صرف ایمان والوں کے لیے. لیکن پہلے ناس آیا, لیکن اب ہدایت اور رحمت للمؤمنین آ گیا, باقی لوگ اس کو فالو نہیں کریں گے. قل کہہ دیجئے, بفضل اللہ, ساتھ اللہ کے فضل کے, وابی رحمتی, اور ساتھ اس کی رحمت کے, فبذلک فلیفرحوا, تو یہ بس اس وجہ اس کے بس چاہیے کہ تم خوشیاں مناؤ. یعنی لوگوں کو چاہیے کہ اللہ کے صرف اسی فضل اور رحمت ہی کو سمجھ لے کہ یہ اتنی بڑی چیز ہے, اتنی بڑی چیز ہے کہ اسی پہ ان کو خوشیاں منانی چاہیے. دنیا کے جو چیزیں ہمیں مل جاتی ہیں اس پہ ہم کتنی خوشی مناتے ہیں, یہ مل گیا کسی کو, اولاد ہو گئی تو وہ خوشی منا رہا ہے, کسی کو دولت مل گئی وہ خوشی منا رہا ہے, کسی کو پروموشن مل گئی وہ خوشی منا رہا ہے. حالانکہ وہ تو جو بھی چیزیں ملیں وہ سب ادھوری ہیں, مکمل نہیں ہوتی, ہر وقت ان کے جانے کا ڈر ہوتا ہے. مگر ایک چیز ایسی ہے جو اتنی بڑی اللہ تعالیٰ کی رحمت ہے, نہ بڑا اللہ تعالیٰ کا فضل ہے کہ اصل خوشی اس پہ منانی چاہیے, اور وہ کیا ہے, اللہ کا کلام, کہ قرآن کی دولت جس کو مل جائے اللہ کے اس فضل پہ اس کو خوش ہونا چاہیے کہ اللہ تعالیٰ نے اس کو اتنا یعنی اہل بنایا, اس کو چوز کیا اس کے لیے. یہ کتنی بڑی سعادت اللہ نے اس کو دے دی کہ اس کا تعلق قرآن کے ساتھ قائم کر دیا, یہ بہت بڑا اس کا فضل ہے, اس کے اوپر اس کو خوش ہونا چاہیے. سب سے بڑی خوشی کی یہ بات ہے, اگر خوش ہونا ہے نا کسی چیز پہ تو یہ ہے سب سے بڑی وہ بات کہ جس کے اوپر خوش ہونا چاہیے. کبھی شاید ہو سکتا ہے آپ کے دل میں کبھی یہ بات آتی ہو کہ آئے ہم تو کلاس لے کے مشکل میں ہی پڑ گئے, بس اب ہر وقت کلاس کا کام, یہ ٹیسٹ, وہ سننا ہے, وہ کرنا ہے, وہ کرنا ہے. اسے بہتر میں آرام سے اچھی بلی بیٹھی ہوئی تھی گھر میں, کبھی ڈرامے دیکھتی تھی, کبھی بات کرتی تھی اس سے, کبھی یا میں اتنی جاب ہی کر لیتی تو اتنا کما لیتی, اور فلاں نے دیکھو اتنی سیلوں سے یہ چیزیں لے آئی, یہ لے آئی, میرے پاس تو اب ٹائم ہی نہیں ہوتا. तो याद रखें, हुआ खैरुम मिम्मा यजमाउन, जो भी लोग जमा कर रहे हैं ना चीजें, चाहे पैसा जमा कर रहे हैं, चाहे वो चीजें ला रहे हैं वो जमा कर रहे हैं, चाहे कुछ भी लोग फायदा अपने लिए जमा कर रहे हैं, कोई भी अपने शौक का सामान जमा कर रहे हैं, कितनी दुनिया की आसाइशें इकट्ठी कर लें, ये उन सबसे बेहतर है जो लोग जमा करते हैं। ये अल्लाह ताला का फरमान है, कोई भी कितना भी फायदा उठा ले, कितने भी कुछ जमा कर ले, वो सब कुछ खत्म हो जाएगा, ये खत्म नहीं होगा। तो आप अपने आप को समझें कि मैं तो सबसे खुशकिस्मत हूं, इसलिए तो खुश होना चाहिए कि मुझे तो सबसे बड़ी दौलत मिल गई, ये तो मुझे अल्लाह का इतना बड़ा फजल मिल गया। लोगों का घर बनता है वो कहते हैं, उसके ऊपर लिख देते हैं ना कि हादा मिन फदली रब्बी, ठीक है अल्लाह के फजल से, मगर सबसे बड़ा फजल क्या है? इसकी कई इंटरप्रिटेशन उलमा ने की, फदाजने का फजल इस्लाम है और रहमत कुरान है, कि अल्लाह का इतना बड़ा फजल मुझे मिल गया, इस्लाम की दौलत अल्लाह ने मुझे दे दी, ये ईमान दे दिया और कुरान दे दिया, और मुझे क्या चाहिए? देखिए ना, अब जिस वक्त नहीं कुरान पढ़ती थी सीखती थी तो उस वक्त क्या करती होती थी, इस टाइम पे पता नहीं किधर घूम फिर रही होती, वक्त जाया कर रही होती। तो अल्लाह ताला ने तो मुझे इस रहमत के लिए चूज किया। देखिए कोई किसी के पास किसी कोई बड़ी अच्छी चीज हो, वो आपको चुनेंगे, सब में से जी आपका नाम लिया जाता है, आपको ये मिलेगी, आप कितने खुश होंगे। मगर कुरान के मिलने के ऊपर कोई खुशी नहीं है, बस वो पैसे चार मिल जाए उसके ऊपर खुशी हो और कुरान के मिलने पे खुशी ना हो, इसका मतलब इसकी कदर नहीं पहचानी। अगर हर वक्त हसरतें निकलती रहती हूँ, हाय वो देखो वो कितनी आगे निकल गए, उसने वो कोर्स कर लिया, उसको वो जॉब मिल गई, और वो फलानी इतने कमा रही है, और देखो मैं बस ये कुरान क्लासों में ही लगी रही, नहीं, जो ये है ये खैरुम मिम्मा यजमाउन, ये यकीन होना चाहिए हमारे दिलों में। फिर किसी की चीजें देख के कोई नहीं रीझेंगे, उसने इतना अपना घर सजा लिया और मैं देखो किस में लगी, तो सजा लिया तो ये घर तो खत्म हो जाएगा, लेकिन कुरान जो आपने जमा कर लिया ना अपने सीने में, ये हमेशा रहेगा। किसी ने कपड़े बना लिए, शॉपिंग कर ली, घर घर की और आसाइशें कर ली, घर की डेकोरेशन कर ली, सब आरजी है, कुरान आरजी नहीं है। जैसे अल्लाह ताला अपनी मखलूक के मुकाबले में है ना, क्या कोई कंपैरिजन है, कोई कंपैरिजन है अल्लाह ताला का अपनी मखलूक के साथ? नहीं, वो रब है, कहां वो और कहां ये मखलूक। इसी तरह कुरान है हर चीज के मुकाबले में, हर चीज के, तो कोई कंपैरिजन ही नहीं है। तो इस जो इसकी तरफ आ जाए वो तो अपने आप को ब्लेस्ड समझे, अल्लाह तेरा शुक्र है, इसके ऊपर रोज शुक्र अदा करें, ना जो हसरतें करें। किसी नेमत के मिलने पे अल्लाह ताला ने ये नहीं फरमाया, हालांकि बहुत सारी नेमतें हैं, ये नहीं फरमाया कि खाना पीना जिसको मिल जाए फल या फराहू, जिसको जॉबे मिल जाए फल या फराहू, जिसको औलाद मिल जाए फल, उसको चाहिए कि वो खुशियां मनाए इसके ऊपर कि उसको कितनी बड़ी मैंने दौलत दी है, मैंने कितना बड़ा उसके ऊपर फजल किया अपना, जिसने अपना घर पे ऑफ कर दिया फल या फराहू पे, फिर उसको चाहिए कि वो खुश रहे, किसी चीज पे भी नहीं फरमाया, सिर्फ कुरान की नेमत और ये ईमान की नेमत है ऐसी जिसके मिलने पे अल्लाह ताला ने हुक्म दिया कि इस नेमत के मिलने पे तुम्हें तो चाहिए कि तुम खुशियां मनाते ना बस करो, क्योंकि ये तो इतनी कीमती चीज है जो तुम्हें मिल गई है। क्या हम वाकई इसको हर चीज से बेहतर समझते हैं? क्या वाकई हम इसके ऊपर खुश होते हैं? शुक्र है अल्लाह आज मुझे और आयतें याद कर ली, शुक्र है या अल्लाह मुझे और आयतें समझ आने लगी तेरे कलाम की, आज मैंने ये भी समझ लिया, आज मैं इसमें और भी आगे आ गई, ये इस तरह खुशी होती है? हाय यार इतना ज्यादा पढ़ा दिया ये तो और मसला, या ऐसे होता है? क्या ये बोझ लगता है या इस पे देखिए खुशी आप बोझ पे नहीं मनाते, जो चीज बोझ होती है जिस पे हाय वाय निकलती उस पे इंसान खुश नहीं होता। खुश इंसान किस पे होता है? जिसका उसको शौक होता है, जो उसको अच्छी लगती है, वो जब ज्यादा मिलती है तो इंसान और खुश होता है। तो ये तो इतनी बेहतरीन शय तुम्हें मिल गई, इतनी कीमती चीज मिल गई, इसकी तो तुम्हें कदर करनी चाहिए, ऐसे इस पे खुश होना चाहिए। इसीलिए जो अगर आप इसके ऊपर कभी आप खुशी भी करें तो उसमें कोई हर्ज नहीं है, इसलिए कुरान कहता है ये ऐसी चीज है जिसपे खुशी करनी चाहिए। اور آپ کسی کو کھانا کھلا دیتی ہیں, کسی کی دعوت کرتے, ضروری نہیں آپ وہاں پہ کھڑے ہو کے اعلان بھی کریں کہ آج میں نے یہ سورت ختم کر دی, آج میرے 10 پارے ختم ہو گئے, اس لیے میں جو ہوں نا یہ اتنی بڑی دعوت کر رہی ہوں, اب سارے آپ کے لیے تحفے تحائف لا رہے ہیں, ایسے ضروری نہیں آپ, لیکن خوشی کر سکتے ہیں, لوگ کو کھانا کھلائیں, صدقہ کریں, خوشی کریں, اس پہ خوش ہوں. جیسے آپ اپنی جب کوئی شوق کی چیز کرتی ہیں جو آپ کو بہت اچھی لگتی ہے, جب وہ کریں تو آپ کو جیسے خوشی ہوتی ہے اور آپ اس کو انجوائے کرتی ہیں اور اس کے بعد اس کو سیلیبریٹ کرتی ہیں, تو اصل سیلیبریشن تو اس کی ہونی چاہیے, دس از ٹو سیلیبریٹ. اسی لیے جب ہمارا قرآن مکمل ہوا تھا تو ہم نے ایک سیلیبریشن کی تھی نا اس کی, تو یہ اس لیے کہ اللہ تعالیٰ خود فرماتا ہے, اور ہم چلو ہر آیت پہ نہیں کر سکتے مگر دل میں خوشی ضرور ہونی چاہیے کہ شکر ہے میں نے یہ آیت آج سیکھ لی. یا آپ حفظ اگر کر رہے ہیں تو ایک ایک آیت بھی کرتے ہیں تو ہر دفعہ یہ خوشی ہونی چاہیے, شکر ہے پچھلے ہفتے سے ایک اور آیت آگے چلی گئی, الحمدللہ, اس پہ آپ کو خوشی ہونی چاہیے, بوجھ نہیں ہونا چاہیے. اچھی چیز کو ملنے پہ, رحمت ملنے پہ, اللہ کا فضل ملنے پہ, اصل میں مسئلہ یہ ہے ہمارے نا, کیا کریں, ہمارے دماغ ہی کچھ اور ہے, ہم فضل اور رحمت صرف پیسوں کو سمجھتے ہیں, پیسے کسی کو مل جائیں, زیادہ بونس مل گیا تو کتنے خوش ہو رہے ہیں, اس پہ ٹریٹ دو, اس پہ پارٹیاں ہو رہی ہیں, یہ ہو رہا ہے, وہ جی رحمت اور فضل ہے, تو یہ کیا, یہ تو ہم خود ہی کرنا نہیں چاہتے کیونکہ ہمیں بھول جائے گا, تو اس لیے تو یہ ایک بوجھ ہے, یہ نہیں ہونا چاہیے. جس نے اس کی قدر سمجھ لی وہی جان سکتا ہے کہ یہ کیا شے ہے, جس کے بارے میں حدیث میں آتا ہے کہ بے شک لوگوں میں سے کچھ لوگ ہیں جو اہل اللہ ہیں, اللہ کے اہل ہیں, تو لوگوں نے پوچھا گیا وہ کون ہے, فرمایا اہل القرآن, اہل القرآن, قرآن والے اور اس کے خاص بندے ہوتے ہیں. یہ تبھی ہو سکتا ہے جب ہمارا بھی واقعی خاص تعلق قرآن کے ساتھ ہو. تو یہ اچھا, ایک اور بات یہاں پہ رہ گئی, جو بعض لوگ آپ کو بتاتے ہوں گے یہ پڑھو, یہ ہو جائے گا, یہ ہو جائے گا, تو یاد رکھیں, یہ بتائیں کہ پورا قرآن شفا ہے, پورا قرآن, اور یہ قرآن اتنی بڑی رحمت ہے کہ دنیا میں تو رحمت ہے, یعنی جب انسان زندہ ہوتا ہے تب تو اس کے لیے رحمت ہے, یہ ظاہر ہے, اس کو رہنمائی کر رہا ہے, اس کو سیدھا راستہ دکھا رہا ہے, اس کو اللہ تعالیٰ کی رضا والا راستہ بتا رہا ہے, لیکن جب انسان مر کے قبر میں بھی جائے گا نا, حشر میں بھی, آپ کو پتا ہے, سب کو پتا ہے کہ سفارشی بنے گا, یہ قرآن کیا کرے گا, سفارش کرے گا. حدیث میں آتا ہے کہ قرآن اس دن انسان کے حق میں سفارش کرنے والا بن جائے گا جس نے اس کے ساتھ تعلق کیا ہوگا نا, اور وہاں پہ انسان کے لیے جھگڑے گا, اور یہ ایسا جھگڑنے والا ہے کہ جس کی بات مانی جائے گی, وہاں پہ جھگڑے گا اپنے پڑھنے والے کے حق میں. جس نے اس کو اپنا پیشوا بنایا, اس کو اپنا لیڈر بنایا, اس کو فالو کیا, پھر یہ اس کو جنت تک لے جائے گا, اور جس نے اس کو پیچھے ڈالا تو یہ اس کو جہنم میں لے جائے گا. یہ حدیث میں حضرت عبداللہ فرماتے ہیں کہ جو شخص, فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص اللہ اور اس کے رسول سے محبت کرنا چاہے, چاہتے ہیں آپ اللہ اور اس کے رسول سے محبت, تو اس کو قرآن پڑھنا چاہیے, قرآن پڑھنا چاہیے اس کو, سبحان اللہ. تو یہ حشر کے دن آپ کو پتا چل گیا کہ وہاں پہ جنت تک لے جائے گا, دنیا میں بھی آپ کو پتا چل گیا ہدایت کا کام دے گا, تو بیچ کے پیریڈ میں کیا کرے گا جس وقت انسان قبر میں ہوگا؟ تو حدیث میں آتا ہے کہ آدمی جب قبر میں دفن کر دیا جاتا ہے تو فرشتہ سر کی طرف سے عذاب دینے کے لیے آتا ہے, تو یہ قرآن کا پڑھنا اس عذاب کو دور کر دیتا ہے. سوچیں جب انسان اپنی قبر میں بالکل بے بس پڑا ہوگا, کوئی بھی اس کے پاس نہیں ہوگا, اس وقت بھی قرآن, جو آپ نے یہ دنیا میں قرآن کے ساتھ وقت گزارا ہے نا, یہ اس وقت بھی کام آئے گا. اللہ اللہ تعالیٰ ہمیں اس کی قدر کرنے کا یہ توفیق عطا فرمائے. قل ارائیتم ما انزل اللہ لکم من رزق فجعلتم منہ حراما وحلالا. اب یہاں پہ بات آ رہی ہے وہ لوگ جو اللہ تعالی کی دی ہوئی نعمتوں میں اور اللہ کی بنائی ہوئی چیزوں کے اندر خود ہی شریعت بناتے رہتے ہیں, خود ہی حلال اور حرام بناتے رہتے ہیں, ان کے بارے میں آیا کہ کیا تم نے دیکھا ایسے کو جو اللہ نے نازل کیا تمہیں تمہارے رزق میں سے, اللہ نے جو تمہیں رزق دیا اس کے اندر سے خود ہی کہتے ہیں یہ حلال ہے یہ حرام ہے. اب بعض دیکھیں آپ چیزیں عورتوں کے لیے حلال کی گئی وہ حرام کر دی ہیں خود ہی کہ یہ چیزیں عورتیں نہیں کھا سکتی, یہ مرد کھا سکتے ہیں, صرف یہ فلان ہی کر سکتا. ان لوگوں میں تو بہت ہی تھا, ہم نے سورہ انعام میں پڑھا تھا نا بحیرہ صاحبہ عام اور ان کا خود ہی حرام کر لیے ہوئے تھے انہوں نے. تو اللہ تعالیٰ نے تو یہ چیزیں حرام نہیں کی تھی, تو اس سے متعلق یہاں پہ بتایا کہ خود ہی جو انہوں نے اپنے دین بنا لیا, بعض کو چیزوں کو حلال کیا بعض کو حرام کیا, حالانکہ یہ سب کس نے اتارا ہے؟ اللہ نے. پھر تم اپنی مرضی سے فیصلے کیسے کر سکتے ہو حلال اور حرام کے؟ جس نے پیدا کیا جس نے اتارا اسی کا رائٹ ہے نا کہ وہ بتائے کہ کیا چیز کھا سکتے ہیں کیا نہیں کھا سکتے, کیا کیا استعمال کر سکتے ہیں اور کیا نہیں کر سکتے. اور دیکھیں سبحان اللہ کتنی ایک ہمارے لیے اللہ تعالیٰ کی ایک رحمت ہے کہ وہی چیزیں اس نے ہمارے لیے حرام کی کہ جو ہمارے لیے نقصان دہ تھی. اگر اللہ تعالیٰ چاہتا تو پوری دنیا کی ساری چیزیں حرام کر دیتا اور کہتا کہ صرف گندم کھا سکتے ہو باقی اور کچھ نہیں کھا سکتے, نہ چاول کھا سکتے ہو نہ گوشت کھا سکتے ہو نہ کچھ نہیں کھا سکتے, صرف گندم اور پانی, اس پہ بھی آپ سروائیو کر سکتے تھے. لیکن اللہ تعالیٰ نے کتنی ساری چیزیں حلال کی اور چند ایک چیزیں حرام کر دی, لیکن پھر بھی انسان حلال حرام خود فکس کرنا چاہتا ہے, حالانکہ یہ کسی اور کا حق نہیں ہے, کسی اور کا حق نہیں کہ وہ یہ بتائے. آج کل بھی بہت سارے فتوے ایسے مل جاتے ہیں, حرام چیزوں کو حلال کر دیتے ہیں, جو مکروہ چیزیں ہیں ان کو حرام کر دیتے ہیں. اب اپنی مرضی سے کیسے حرام کر سکتے ہیں؟ اسی طرح کچھ چیزیں جو سنتیں ہیں یا مستحب ہیں ان کو کہتے ہیں یہ فرض ہے. آپ کیسے خود فرض کی کیٹیگری میں لا سکتے ہیں؟ کیسے آپ کسی چیز کو صرف مکروہ ہے اگر وہ ناپسندیدہ تھی اس کو حرام کی کیٹیگری میں کیسے لا سکتے ہیں؟ تو اپنی رائے سے آپ شریعت نہیں بنا سکتے, جو جس جگہ پہ اس کو وہیں رہنے دیں. قل اللہ اذن لکم, کہہ دیجئے آپ ان سے پوچھیں کیا اللہ نے تمہیں اجازت دی ہے کہ تم یہ خود ہی بناؤ حلال حرام؟ ام علی اللہ تفترون, یا تم اللہ پہ جھوٹ گھڑتے ہو, اللہ کے اوپر جھوٹ بنا لیا. وما ظن الذین یفترون علی اللہ الکذب یوم القیامۃ, تم کیا سمجھتے ہو ان لوگوں کے بارے میں جو اللہ کے اوپر جھوٹ باندھتے ہیں, قیامت کے دن ان کا کیا حال ہوگا؟ جو اللہ پہ جھوٹے الزام لگاتے ہیں وہ کیا سمجھتے ہیں کہ قیامت کے دن ان کے ساتھ کیا معاملہ ہوگا؟ خود بتاؤ, خود سوچو. ہم اتنے چھوٹے سے انسان ہیں, ہم کوئی بات ہم نے نہ کہی ہو اور کوئی جا کے کہہ دے جی فلانی ہے تو یہ کہی ہے, کتنا غصہ آتا ہے, غصہ آتا ہے نا. اللہ تعالیٰ نے کوئی بات نہیں فرمائی اور اللہ کا نام لگا کے کہ اللہ نے یہ حرام کر دیا جی, اللہ تعالیٰ نے تو یہ وہ کیا ہوا. آج کل تو کیونکہ ہمارا ایک ٹرینڈ یہ ہو گیا کہ ہم یہ وائبر واٹس ایپ اور ان کے اوپر سے دین لیتے ہیں, تو وہاں پہ وہ لکھ کے دے دیتے ہیں یہ چیزیں ہیں نا یہ بالکل حرام ہے, یہ ایسے ہے, اس کو فارورڈ کیا کریں آج آگے شیئر کریں. اب نہ ہمیں کچھ پتا ہوتا, خود ہی آگے سے آگے ہم اس جھوٹ میں خود بھی شامل ہوتے رہتے ہیں. تو یہ نہیں کرنا چاہیے, کیونکہ یہاں پہ بہت سخت بات ہے ان لوگوں کے لیے کہ تم کیا سمجھتے ہو قیامت کے دن وہ بغیر سزا کے چھوڑ دیے جائیں گے؟ تو دنیا میں اللہ پہ ایسے بہتان لگاتے ہیں. ان اللہ فضل علی الناس ولکن اکثرہم لا یشکرون, اللہ تعالیٰ تو بڑا فضل کرنے والا ہے, اس نے کتنی نعمتیں عطا کی ہیں تمہیں, لیکن اس کے باوجود بعض لوگ ناشکری کرتے ہیں, شکر گزار نہیں ہوتے. ناشکری کیا ہے؟ کہ ان چیزوں کو اپنے اوپر حرام کر لیتے ہیں. کتنی ساری نعمتیں اللہ کی, عام نعمتیں تو ہیں, اتنی بڑی نعمت ہے عقل, جس کی وجہ سے انسان ساری مخلوقات سے اوپر ہے اور وہ عقل کو ایک سائڈ پہ رکھ کے اس کو استعمال ہی نہیں کرتے, یہ بھی اس کی ناشکری ہے. اور بھی زندگی میں بہت ساری نعمتیں, تو ان کو صرف اس لیے چھوڑ دینا کہ ہم اپنے آپ کو بہت نیک ظاہر کرنا چاہتے ہیں, یہ بھی غلط ہے. تو جیسے ایک آدمی آپ صلی اللہ علیہ وسلم کے سامنے آیا جس نے معمولی اور بالکل گھٹیا سے کپڑے پہنے, آپ صلی اللہ علیہ وسلم نے پوچھا کیا تمہارے پاس مال ہے؟ اس نے کہا ہاں. آپ نے پوچھا کس قسم کا مال ہے؟ اس نے کہا ہر قسم کا, اللہ نے مجھے اونٹ دیے, گائے, بکریاں, گھوڑے, غلام سب دیا. آپ نے فرمایا جب اللہ نے تمہیں مال دیا تو تم پر ان کی اس کی نعمتوں کا اثر دکھائی دینا چاہیے. یہ ابو داؤد کی, نسائی کی, ترمذی کی یہ روایت ہے. آپ اس طرح سے نہیں کر سکتے پھر اس کے بعد میلے کچیلے کپڑے پہن کے بس باہر گھوم رہے. اللہ کا فضل ہے تو اس کی شکر گزاری یہ ہے کہ ان अल्लाह ताला की जो उसने दिया हुआ उस चीज को इस्तेमाल किया जाए, उसमें भी इसराफ ना किया जाए, ना तो इतना ही ज्यादा उसमें हद से बढ़ जाए कि अपनी जिंदगी वो चीजें बना ले, ना ऐसे करें कि जिस सब चीजें छोड़ के ना हमने कुछ अच्छा खाना है ना अच्छा पहनना है, बस हम तो बहुत फकीर किस्म के लोग हैं। तो इसका अल्लाह ने हुक्म नहीं दिया। तो लेकिन अक्सर लोग नाशुक्री करते हैं, नाशुक्री कैसे है? उनको इस्तेमाल ना करके या उनमें इसराफ करना भी नाशुक्री है। सुभानक अल्लाहुम्मा बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने बाकी आयात की।
يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين قل بفضل الله وبرحمته فبذلك فليفرحوا هو خير مما يجمعون قل أرأيتم ما أنزل الله لكم من رزق فجعلتم منه حراما وحلالا قل الله أذن لكم أم على الله تفترون وما ظن الذين يفترون على الله الكذب يوم القيامة إن الله لذو فضل على الناس ولكن أكثرهم لا يشكرون